तन्त पहिला महेन्द्रजी अब सुरु गरौँ. अब भर्खरै सम्पन्न भएको जुन नेभाडामा जुन अब ककस इलेक्सन यो जुन सम्पन्न भएको छ, अब जसमा चाहिँ हिलरी क्लिन्टनले बर्नी स्यान्डर्सलाई पराजित गर्न सफल भएकी छिन् भने अर्कोतर्फ रिपब्लिकन पार्टीमा चाहिँ डोनाल्ड ट्रम्पले चाहिँ अहिले अब आफ्नो स्थानलाई सुरक्षित राख्न सफल भएका छन् होइन. यो हेर्दाखेरि भनौँ न अब आउँदो नोभेम्बरमा जुन चुनाव हुन लाग्छ राष्ट्रपति निर्वाचन, त्यसमा चाहिँ अब रिपब्लिकन र डेमोक्रेटिक पार्टीको लागि चाहिँ अब हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्प उम्मेदवार हुने के प्रायः निश्चित नै अहिले देखिएको छ कि कस्तो छ?
निश्चित भइसकेको छैन, किनभने जस्तो रिपब्लिकनहरूको अब अहिले दोस्रोमा टेड क्रुज र मार्को रुबियो छन्, त्यो उनीहरू तर उनीहरू दोस्रो र तेस्रोमा एकदम प्रतिस्पर्धा भइरहेको छ होइन. त्यसले गर्दा यदि अब ट्रम्पको विरुद्धमा सबै एक ठाउँमा आयो भने ट्रम्पलाई गाह्रो हुन्छ. तर अहिलेको लक्षण चाहिँ के छ भने ट्रम्पको विरुद्धमा सबै एक ठाउँमा आउलान् जस्तो छैन. त्यसले गर्दा आजको रिजल्टले पनि ट्रम्पलाई चाहिँ सजिलो पार्ला, तर अब यो आगामी दिनमा हुने उसले के गर्छ भनेर भन्न सकिँदैन. तर पनि अहिले नै चाहिँ अहिले नै ट्रम्प नै हुन्छ भने निश्चित चाहिँ भन्न सकिँदैन.
हजुर, अब एकचोटि
रिपब्लिकनमा
अनि अब त्यही बर्नी स्यान्डर्स र हिलरी क्लिन्टनको बारे पनि एकचोटि कुरा गरिहाल्यो, डेमोक्रेटिक पार्टीका अब सम्भावित उम्मेदवारहरूबारे. अब बर्नी स्यान्डर्सलाई चाहिँ अब धेरैले चाहिँ अब सोसलिस्ट भएकोले अब संयुक्त राज्यमा अब सोसलिजमलाई चाहिँ अब कम्युनिस्टहरूसँग पनि दाजेर हेरिन्छ, त्यसैले अब कुनै कम्युनिस्ट जस्तो विचारधारा विचार मान्छेहरूले सोच्ने व्यक्तिले चाहिँ अब अमेरिकी राष्ट्रपति हुने प्राय असम्भव नै रहेको भनी पनि केहीले बताउने गरेका छन् होइन. त्यो चाहिँ कस्तो छ, कसरी हेर्नु भएको छ तपाईँले चाहिँ?
त्यो हेर्दाखेरि कस्तो छ भने बर्नी स्यान्डर्सले आफूलाई डेमोक्रेटिक सोसलिस्ट भन्छ, तर उसले जुन चाहिँ प्रपोज गरेको ऊहरू छ नि, जस्तो ठुल्ठुलो ब्याङ्कहरूलाई कम्पिटेटिभ बनाउनुको लागि सानो बनाउने, हेल्थ युनिभर्सल हेल्थ इन्सुरेन्स दिने, सरकारी कलेजहरूमा फ्री पढाइ गर्ने भन्ने कुरो चाहिँ, त्यो चाहिँ अब सोसलिस्ट नै चाहिँ होइन, डेमोक्रेटिक सोसल डेमोक्रेटिक हो, जस्तो युरोपमा स्क्यान्डिनेभियनमा कन्ट्रिजहरूमा छ, त्यो चाहिँ हो होइन. तर त्यसलाई सोसलिस्ट चाहिँ भन्नु चाहिँ मिल्दैन. तर उसको अपोनेन्टहरूले पछि विशेष गरेर रिपब्लिकन अपोनेन्टहरूले चाहिँ त्यसलाई चाहिँ यो कम्युनिस्टै हो सोसलिस्टै हो भनेर ऊ गर्नु चाहिँ सक्छन्. तर अहिले बर्नी स्यान्डर्सको पनि कस्तो देखियो भने जुन चाहिँ पहिला अब यो डेमोक्रेटिकको सुरु हुँदा हिलरी क्लिन्टन निश्चित 100% निश्चित 90% निश्चित भन्ने जुन व्यापक मिडियामा थियो र जुन उनले पैसा जम्मा गर्न सकेकी थिइन्, जुन उनको पार्टीको नेताहरूले उनलाई सपोर्ट गरिरहेको थियो, त्यसले त्यो देखिन्थ्यो. तर अहिले आएर चाहिँ बर्नी स्यान्डर्स एकदम सशक्त प्रतिस्पर्धीको रूपमा देखा पर्यो. इभन नेभाडामा आज बर्नी स्यान्डर्स हार्यो, तर क्लिन्टनलाई जित्न आछु आछु परेको थियो, किनभने दुई हप्ता अगाडिसम्म नेभेडामा बर्नी स्यान्डर्स भन्दा क्लिन्टनले 20-25% मार्जिनले जितिरहेको पब्लिक ओपिनियन पोलहरूले कुरा गर्थे होइन. तर आज त लगभग 4% मात्र उनले लगभग जितिन्. त्यसले गर्दाखेरि अझै पनि एक किसिमको मान्छेहरू चाहिँ बर्नी स्यान्डर्स चाहिँ अहिले नै उसलाई आउट गर्न सकिँदैन, किनभने फेरि उसमा अहिले एउटा के खुबी देखिएको छ क्लिन्टनको दाजुमा, सर्वसाधारणसँग पैसा उठाउने के, मान्छेले अनलाइन गएर $10, $20, $25 दिने. त्यसले गर्दा उसले चाहिँ जहिले पनि उसको समर्थकहरूलाई मलाई पैसा चाहियो भन्यो भने मान्छेले $10, $20 उसले 500 मिलियन उठाएको छ. हिलरीको चाहिँ समस्या के छ अरे भने चाहिँ उसले चाहिँ धनी धनीहरूबाट उठाएको छ, धनीहरूबाट पैसा उठाउँदाखेरि 2700 दिन पाउँदैन र उसको समर्थकहरूको त्यो कोटा पुगिसकेको छ क्या. त्यसले गर्दा हिलरीलाई त्यतातिरबाट पनि च्यालेन्ज छ भनेर भन्छन्। तर पनि अन्ततको त हिलरी नै होला, तर अहिले नै हिलरी सुनिश्चित भइसक्यो भनेर चाहिँ भनिहाल्न चाहिँ आजको नतिजाले पनि दिँदैन, किनभने बर्नी स्यान्डर्सले राम्रै गर्यो, जितेन तर राम्रै गर्यो नेभाडामा.
हजुर, अब जुन अब बर्नी स्यान्डर्सको अब मूल अब एक किसिमले मन्त्रको रूपमा नै उनले चाहिँ अब एन्टी इस्टाब्लिसमेन्ट र एन्टी वाल स्ट्रिट अब एन्टी अब वासिङटन विरोधी अब हुन्छ नि त्यो नीति र अब व्यापारिक ठुल्ठुला सङ्घ संस्थाहरूले चाहिँ अब देशको राजनीति चलाउने भन्ने खालको कुरामा चाहिँ आफू पूर्ण रूपमा विरोधी रहने भन्ने खालको भनाइहरू राख्दाखेरि भनौँ न एक किसिमले अब हिलरी क्लिन्टनलाई चाहिँ त्यस प्रकार उसले बर्नी स्यान्डर्सले पनि आरोप लगाउँदै आएका छन्, उनले पनि अब ठुल्ठुला संस्थाहरूबाट पैसा लिएको भन्ने खालको आरोपहरू पनि लगाइरहँदा भनौँ न एक किसिमले पहिलो महिला राष्ट्रपति हुने सम्भावनाको रूपमा चाहिँ त्यस कुराहरूले चाहिँ कतिको असर पार्ला नपार्ला हिलरी क्लिन्टनमाथि?
यो अलिकति उमेर पुगेका महिलाहरूमा चाहिँ त्यसले असर पारेको छ, किनभने उनीहरूले हिलरीलाई सपोर्ट गरिरहेका छन्। तर जुन यो यङ जेनेरेसन छ नि, 18 देखि 20, 25, 30 वर्षसम्मका, त्यस्तोले चाहिँ महिला पुरुष दुवैले चाहिँ बर्नी स्यान्डर्सलाई सपोर्ट गरिरहेछन्। त्यसले गर्दाखेरि हिलारीलाई चाहिँ अलिक ओल्डर वुमेनहरूको सपोर्ट छ, तर बर्नी स्यान्डर्सलाई चाहिँ यङ जेनेरेसनको छ।
हजुर, यसमै अब एकचोटि अघि नै हामीले अब डोनाल्ड ट्रम्पबारे कुरा गरिसकेका थियौँ होइन, अब बर्नी स्यान्डर्सले पनि अघि तपाईँले भने चाहिँ मिडियाहरूले पनि बर्नी स्यान्डर्सलाई चाहिँ त्यति अब ध्यान दिएको थिएन, सुरुमा पनि हिलरी क्लिन्टनलाई नै बढी कभर गरिएको थियो। अहिले अब केही समाचारहरूले चाहिँ, अब केही प्रमुख समाचारहरूले चाहिँ डोनाल्ड ट्रम्पलाई चाहिँ आफ्नो समाचारमा नराख्ने, आफ्नो प्रकाशनहरूमा सामेल नगराउने भन्ने बताउँदै आएका छन् होइन। तर अहिले अब ट्रम्पको यतिको अब लिडहरू आइरहँदाखेरि भनौँ न कि अब सञ्चार माध्यमहरू कि जसले चाहिँ अब ट्रम्पबारे कभर नगर्ने भनेर बताएका छन्, तिनीहरू अब बाध्य नै हुन्छन् कि अहिले पनि डोनाल्ड ट्रम्पलाई एक किसिमले अब हुन्छ नि एकदमै अलि नकारात्मक रूपमै लिइराखिएको छ भनौँ न केही सञ्चार माध्यमहरूमा?
डोनाल्ड ट्रम्पलाई अब मन नपराउने मान्छेहरूको संख्या पनि उल्लेखनीय छ, तर यो सञ्चार माध्यमहरूले डोनाल्ड ट्रम्पलाई अन्डरमाइन गर्न सक्दैन, किनभने उसमा एउटा के खुबी देखियो भने न्युज बनाइराख्ने के, सञ्चार माध्यममा त न्युज चाहिन्छ। त्यसले गर्दा अरूले जस्तो उसले जुन मिडियामा के अरे क्याम्पेनिङमा खर्च गर्छन् नि, अर्गनाइजेसन आदि इत्यादिमा, डोनाल्ड ट्रम्पले कम खर्च गरेको छ। तर उसको चाहिँ के क्षमता छ भने छिनछिनमा ट्विट गरिबस्छ, त्यो सोसल मिडियाहरू प्रयोग गरिबस्छ, अनि न्युजमा आइबस्छ, जुन उसको त्यो खुबी छ नि। त्यसले गर्दाखेरि सञ्चार माध्यमहरूले उसलाई अब मन परे पनि मन नपरे पनि उसलाई इग्नोर गर्न सक्दैन जस्तो मलाई लाग्छ।
अब त्यही समाचारमा आउने कुरा गर्दाखेरि अब जहिले पनि केले चाहिँ अब खालि अब एकदमै त्यो अरू मान्छेहरूलाई अब पक्षपाती अब हुन्छ नि त्यस्तो खालको प्रतिक्रियाले मेक्सिकनहरू विरुद्ध बोल्ने अथवा चाइना विरुद्ध बोल्ने हुन्छ नि त्यसरी अब एकदम नकारात्मक त्यो वैदेशिक नीति लगायतका अलि अब पक्षपाती खालको धारणा राख्ने खालको आरोप पनि डोनाल्ड ट्रम्पमाथि लागेका छन् होइन। अहिले चाहिँ अब यो फरेन पोलिसीको हिसाबले भनौँ न, अब यदि डोनाल्ड ट्रम्प राष्ट्रपति नै भए भने पनि अब कसरी संयुक्त राज्यले अरू देशहरूसँग काम गर्ला नगर्ला कसरी अहिले चाहिँ कस्तो लागिरहेछ तपाईँलाई यसबारे चाहिँ?
अब एउटा यो अमेरिकाको राष्ट्रपतिको चुनाव प्रणालीमा के हुन्छ भने नि, यो प्राइमेरीमा चाहिँ अब डेमोक्रेटिक लेफ्टतिर जान्छ, यो कन्जर्भेटिभ रिपब्लिकनहरू राइटतिर जान्छन् क्या प्राइमेरीमा चाहिँ, किन आफ्नो पार्टीको भोटर्सहरूको पार्टीको सदस्यहरूको भोटले उम्मेदवार छानिनुपर्छ। तर जब जेनरल चुनाव आउँछ त्यतिखेर उनीहरू फेरि बिचमा आउँछन् कि, किन उनीहरूले इन्डिपेन्डेन्टहरूको पनि भोट जित्नु चाहिन्छ। त्यसले गर्दाखेरि अहिले प्राइमेरीमा दुवैतर्फको उम्मेदवारहरूले जे जतिको कुरोहरू गरेका छन् नि, त्यो राष्ट्रपति उनीहरू उम्मेदवार बने भने राष्ट्रपतिको चुनावमा उनीहरू मोडरेसमा केही मात्रामा आइसकेका हुन्छन्। त्यो एउटा फ्याक्टर छ। अर्को फ्याक्टर चाहिँ अब ट्रम्प अब हुन्छ हुँदैन भोलिको कुरो, तर राष्ट्रपति भइहाल्यो भने पनि मेरो विचारमा त्यो पदले नै जिम्मेवारी आएपछि मान्छेलाई चाहिँ चेन्ज हुनु कर लाग्छ। र ट्रम्पलाई एक किसिमको मान्छेहरूले, रिपब्लिकनै मान्छेहरूले, इस्टाब्लिस गरेको मान्छेहरूले के भनिरहेछन् भने, ऊ त डिल मेकर हो, उसले उसको कामै मान्छेसँग कुरा गर्नु, नेगोसिएट गर्नु, एउटा डिल बनाउ गर्नु हो। त्यसले गर्दाखेरि अहिले जे भने पनि अब केही मात्रामा त्यो कम्प्लिटली हराउने त होइन, तर अहिलेको रूपमा हुँदैन, अन्त त गत गएर उसले त्यो डिलहरू गर्छन्, अरूसँग कुरा गर्ने, कुरा मिलाउने, आफ्नो काम गर्ने कामहरू गर्छन् भन्ने पनि धारणा छ।